आजकल सामाजिक सञ्जालले जस्तो गरी अरू कुनै पनि कुराले धोका दिँदैन, झुक्याउँदैन। तपाईँ सामाजिक सञ्जालमा जे देख्नुहुन्छ वास्तविकता पनि त्यही हुन्छ भन्ने छैन। सायद तपाईँले सामाजिक सञ्जालमा इन्स्टा भर्सेस वास्तविकता वाला त्यो तस्बिर भिडियोहरू देख्नुभएको छ होला। तस्बिरमा जे देखिन्छ त्यो वास्तविकतामा बिल्कुलै फरक हुन्छ। सामाजिक सञ्जालमा जो कोही पनि धनी देखिन सक्छ, जो कोही पनि एकदमै स्वस्थ सुन्दर देखिन सक्छ, जो कोही पनि खुसी देखिन सक्छ, जीवनमा ठुलो ठुलो कुराहरू हासिल गरिरहेको, राम्रो गरिरहेको देख्न सकिन्छ। तर जीवन सामाजिक सञ्जालमा देखेको जस्तो हुँदैन, वास्तविक जीवन एकदमै फरक हुन्छ। जब तपाईँ इन्स्टाग्राम खोलेर हेर्नुहुन्छ तपाईँ कस्तो इम्प्रेसन पाउनुहुन्छ, तपाईँलाई यस्तो लाग्दैन कि सबैले एकदमै पर्फेक्ट गरिरहेको छ, सफलता हासिल गरिरहेको छ, सबैजना यसो हेर्दाखेरि इन्स्टाग्राम खोलेर हेर्दाखेरि खुसी देखिन्छन्, सन्तुष्टि जीवनमा अनुभव गरिरहेको जस्तो देखिन्छन्। तर हामी सबैलाई थाहा छ कि पर्दाको पछाडि के हुन्छ भनेर, त्यहाँ सङ्घर्षहरू छन्, त्यहाँ चुनौतीहरू छन्, त्यहाँ पर्दा पछाडि असफलताहरू छन्। हामीलाई थाहा छ कि जीवन इन्स्टाग्राम जस्तो छैन। यदि इसाकको आफ्नो परिवारको तस्बिर खिचेर इन्स्टाग्राममा पोस्ट गर्ने भने इसाक, रुबेका, याकुब र इसाबको पिक्चर सपरिवार, संसारको नजरमा तिनीहरू एक सुन्दर र सुखी परिवार देखिन्थे, मानिसहरूले फोटो लाइक गर्थे र परिवारको बढाइ गर्थे होला, आहा कति सुन्दर परिवार, कति महान परिवार, हेप्पी फ्यामिली, ब्युटिफुल फ्यामिली। तर मानिसहरूलाई के थाहा हुँदैन भने इसाकको परिवार इन्स्टामा देखे जस्तो छैन। वास्तवमा इसाकको परिवार विचित्र छ, अलपत्रै छ, अस्तव्यस्त छ। आउनुहोस् उत्पत्ति 27 अध्यायबाट हामी यो विचित्र परिवारको बारेमा हेरौँ। उत्पत्ति 27 अध्याय, उत्पत्ति 27 अध्याय सुरुको बाइबल, बाइबलको सुरुको पुस्तक 27 अध्याय म यसलाई अहिले पढ्ने छैन तर भरै जसरी म व्याख्या गर्दै जान्छु म पढ्दै जानेछु। आज हामी 27 अध्यायबाट इसाकको परिवारका प्रत्येक सदस्यलाई नजिकबाट निहाल्नेछौँ, प्रत्येक सदस्यलाई, बाउ आमा दुवै छोराहरूलाई, र तिनीहरू सबैले कसरी परमेश्वरको त्यो प्रकटित इच्छा अनुसार आफ्नो जीवन बिताउन चुके भने पनि हामी हेर्नेछौँ। तिनीहरू चारैजनाको जीवनलाई हामी नजिकबाट निहाल्नेछौँ र परमेश्वरको इच्छा अनुरूप उनीहरू जिउनलाई कसरी चुके भनेर पनि हेर्नेछौँ। र तरै पनि सबै कुराको बावजुद पनि परमेश्वरले आफ्नो प्रतिज्ञा अन्तत पुरा गर्नुभएको पनि हामी देख्दछौँ। यस परिवारमा, इसाकको परिवारमा चार सदस्यहरू छन्, इसाक, रुबेका, याकुब र एसाव। सो इसाकलाई म भन्छु के साह्रो बाठो, इसाक के साह्रो अटेरी, रुबेका कहीँ नबाकी बाठी, याकुब एक नम्बरको छली र एसाब पीडित भने पक्कै होइन। आजको वचनको बुदाहरू यी चारवटा बुदाहरू रहेछ। पहिलो इसाक के साह्रो अटेरी, दोस्रो रुबेका कहीँ नबाकी बाठी, तेस्रो याकुब एक नम्बरको छली र एसाब पीडित भने पक्कै होइन, पीडित भने पक्कै होइन। इसाक अटेरी, रुबेका बाठी, याकुब छली र एसाब पीडित भने पक्कै होइन। उत्पत्ति 27 अध्यायमा हामी यी चारजनाको विषयमा देख्छौँ र यी चारजनालाई हामी यसरी चिन्छौँ, इसाकलाई अटेरी व्यक्तिको रूपमा चिन्छौँ, रुबेकालाई बाठी एउटा स्त्रीको रूपमा चिन्छौँ, आमाको रूपमा चिन्छौँ, र याकुबलाई एक नम्बरको छली एउटा छोराको रूपमा चिन्छौँ, र एसाबलाई पीडित भने पक्कै होइन भनेर हामी देख्छौँ, अथवा इसाक जुन कुराको योग्यको थियो उसले त्यही पाएको हामी देख्छौँ। ओके, पहिलो इसाक के साह्रो अटेरी, 27 अध्यायको एक पददेखि तीन पदसम्म, जब इसाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, ए मेरो छोरो। उनले तिनलाई जवाफ दिए, हजुर। तिनले भने, हेर म वृद्ध भए, मेरो मर्ने दिन कहिले आउँछ म भन्न सक्दिनँ। अब तेरा हतियारहरू अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा र मेरो निम्ति सिकार मारेर स्वादिष्ट तरकारी बनाई मकाले र खाएर मेरो मृत्यु अघि म तँलाई आशिष दिउँ। इसाक बुढो भइसकेका थिए। कति बुढो? लगभग 100 वर्ष प्लस पुगिसकेका थिए। इसाक 60 वर्षको हुँदा रिपेकाले एसाबलाई र याकुबलाई जन्म दिइन्। अनि अध्याय 26 अध्यायको 34 पद अनुसार एसाबले 40 वर्षको उमेरमा हित्ती स्त्रीहरूलाई विवाह गरे। त्यसैले इसाक यतिखेर कम्तीमा पनि 100 वर्ष पुगिसकेको हुनुपर्छ। सो यो उमेरमा आइपुग्दाखेरि शरीरको धेरै अङ्गहरूले राम्रोसँग काम गर्न छोडिसकेको हुन्छ। कान कमजोर हुन्छ, आँखा धमिलो हुन्छ, शरीर कुप्रिँदै जान्छ, मांसपेशीहरू कमजोर हुन्छन्, लाठीको सहारा लिनुपर्ने हुन्छ। इसाकको अवस्था पनि त्यस्तै थियो। अब धेरै दिन नमाचिने कुरा इसाकलाई थाहा छ, तर मर्नु अघि एक बुबाको रूपमा इसाकले एउटा काम गर्नुपर्नेछ। तिनले आफ्ना पिता अब्राहमबाट पाएको आशिष आफ्नो छोरालाई पास गर्नुपर्ने हुन्छ, दिनुपर्ने हुन्छ। अब इसाकले त्यो आशिष कसलाई दिन्छ होला? कुरा स्पष्टै छ, इसाकले आफ्नो मनपर्ने छोरो एसावलाई नै आशिष दिने निधो गर्छन्, निर्णय गर्छन्। सो इसाकले एसावलाई माया गर्थे, किनकि एसावले सिकारबाट ल्याएको मासु इसाकले खान पाउँथे। साथै एसाव घरको जेठो छोरो पनि थिए। तब इसाकले आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, ए मेरो छोरो, मेरो निम्ति सिकार मारेर स्वादिष्ट तरकारी बनाए मकाले र खाएर मेरो मृत्यु अघि म तँलाई आशिष दिउँ। इसाकले के गर्न खोजिरहेको छन्? यहाँ हेर्नुहोस् न, तिनले किन एसावलाई आशिष दिन खोजिरहेका छन्? लगभग 77 वर्ष पहिले परमेश्वरले रिविकालाई भन्नुभएको कुरा के इसाकलाई थाहा छैन? कि तेरो कोखमा 2 जातिहरू छन्, तेरो गर्भबाट जन्मिँदाखेरि नै 2 छुट्टा छुट्टै जन्मिनेछन्, एकजना अर्कोभन्दा बलवान हुनेछ र जेठाले कान्छोको सेवा गर्नेछन्। के यो कुरा इसाकले बिर्सिसकेको छ? वा उसले आफूलाई थाहा नभएको जस्तो नाटक गरिरहेको छ? इसाकले किन याकुबलाई छोडेर एसाबलाई आशिष दिन गइरहेको छ, जबकि याकुब चाहिँ प्रतिज्ञा गरेका सन्तान हुन्? मलाई थाहा छ, मलाई पुरा विश्वास छ कि इसाकलाई यो कुरा राम्रोसँग थाहा छ। रिविका इसाक इसाकको श्रीमती पत्नी रिविकाले इसाकलाई घरिघरि सम्झाइरहेकी थिइन् भन्ने कुरामा म विश्वास त छु। सायद छोराहरूकै विषयमा उनीहरूको कहिलेकाहीँ झगडा पनि परेको हुनसक्छ। रिविकाले इसाकलाई यसो भने कि तपाईँ कल्पना गर्न सक्नुहुन्छ, ए बुढो, तपाईँलाई प्रतिक्रिया थाहा छ होइन? थाहा छ नि, याकुब नै हो नि। त्यसो भए किन अटेरी गरे बुढा? गोरु बुढो भयो भने भ्यू खोज्छ, भिर खोज्छ अरे, मान्छे बुढो भयो भने न्यु खोज्छ अरे भन्थे हो रहेछ। खुरुक्क याकुबलाई आशिष दिनुहोस्। र सायद इसाकले पनि यस्तो जवाफ दिएर धेरैचोटि कुरा त्यतिकैमा टुङ्गाएको हुनसक्छ। लुभ धेरै बाठी नौ, एसाब मेरो मनपर्ने छोरो, याकुब तेरो मनपर्ने छोरो, एसाबले मेरो लागि जङ्गलमा गएर कहिले मदेल ल्याउँछ, कहिले हरिण सिकार गरेर ल्याउँछ, मासु खुवाउँछ, याकुबले मेरो लागि के गरेको छ? त्यसले मेरो लागि के गरेको छ? त्यो आमाको प्यारो भएर घरमै बसिरहन्छ, यसो मेरो खुट्टा मालिस गरिदिए पनि त हुन्थ्यो, सुड्डो कति गनाएको भन्दै तर्किएर परपरै भाग्छ। अनि मैले त्यसलाई आशिष दिनु, याकुबलाई आशिष दिनु, यो परिवारको कुरा हो। मैले इसाकलाई के साह्रो अटेरी उपनाम दिए, देख्नुभयो किन? इसाक परमेश्वरको प्रकटित इच्छा विपरीत काम गरिरहेको छ। उसले के गर्नुपर्छ इसाकलाई राम्रोसँग थाहा छ, उसलाई परमेश्वर प्रतिज्ञा थाहा छ, उसलाई सही काम गर्न आउँछ, तर पनि उसले गर्दैन। इसाकले याकुबलाई आशीर्वाद दिनुपर्ने हो, तर उसले एसाबलाई नै आशीर्वाद दिन खोज्छ। परमेश्वरको इच्छा के हो? इसाकलाई राम्रोसँग थाहा छ, तर पनि इसाक परमेश्वरको इच्छाको प्रकट इच्छाको विरुद्धमा जान्छ। अनि तपाईँ नि के तपाईँ परमेश्वरको इच्छा अनुसार गर्नलाई इसाक जस्तै अटेरी हुनुहुन्छ? विडम्बना भनौँ, लगभग सबै क्रिस्चियनहरूले आफ्नो जीवनमा परमेश्वरको इच्छा खोज्छन्, तर कहीँ तिनीहरू कहिले बाइबल खोलेर प्रकट भएको परमेश्वरको इच्छालाई भने पढ्दैनन्। अनि तपाईँलाई परमेश्वरको इच्छा थाहा छ, बाइबलले के भन्छ तपाईँलाई थाहा छ, र परमेश्वरले तपाईँबाट के चाहनुहुन्छ तपाईँलाई थाहा छ, तर के तपाईँ आफैलाई परमेश्वरको इच्छामा सुम्पन्न हुँदैछ कि तपाईँ आफ्नै बाटो रोज्दै हुनुहुन्छ इसाकले जस्तै? ए, परमेश्वरको इच्छा के हो मलाई थाहा छ, बाइबलले के भन्छ मलाई थाहा छ, तर म उसलाई कति धेरै प्रेम गर्छु, मलाई उम्मिदमा जिउनै सक्दिनँ, अथवा त्यो मेरो ड्रिम जब हो, तर यसले मलाई खुसी दिन्छ, यसले मलाई शान्ति दिन्छ, के तपाईँ यसरी प्रतिक्रिया जनाइराख्नु भएको छ? बाइबलले यो गलत हो भन्दा हुँदैन, तपाईँ यसरी जीवनमा अगाडि बढ्नुहुन्छ, यसरी निर्णय गर्नुहुन्छ? प्रिय होसियार हुनुहोस्, परमेश्वरको प्रकटित इच्छाको विरुद्धमा जानु कहिले पनि सुरक्षित हुँदैन। परमेश्वरले एसाबलाई छोडेर याकुबलाई चुन्नुभएको कुरा इसाकलाई थाहा थियो, त्यसैले इसाकले एसाबलाई होइन याकुबलाई आशीर्वाद दिनु पर्थ्यो, तर इसाकले त्यसको ठिक उल्टो गरे। तर पनि यसले परमेश्वरको योजनालाई विफल भने तुल्याएन, परमेश्वरले याकुबलाई नै अन्तत आशिष दिनुभएको छ। तर यो काम परमेश्वरले कसरी गर्नुहुन्छ होला, जबकि इसाकले त एसाबलाई आशिष दिने योजना बनाइसकेको छ? हामी सोचमा पर्न सक्छौँ, सोचाइमा पर्न सक्छौँ, रिविकालाई त झन् बढी उसको हृदयमा उसको दिमागमा के चलिरहेको थियो होला। रिविकालाई थाहा छ कि प्रतिज्ञा गरेको सन्तान याकुबबाटै आउनेछ, तर बुढाले श्रीमानले एसाबलाई आशिष दिन खोजिरहेको छ, परमेश्वरको प्रतिज्ञाको विरुद्धमा इसाक गइरहेको देखिन्छ। रिविकाले पक्कै पनि म यस्तो कदापि हुन दिन्न भनेर सङ्कल्प गरे कि हुनसक्छ। रिविकाले एउटा चतुर उपाय निकाल्छ, जसले हामीले आजको वचनको दोस्रो बुदातिर दोहोऱ्याउँछ। रिविका कैनबाकी बाठी 4-8 पद हेर्नुहोस् न, 5 पददेखि, इसाकले एसाबसँग यसरी कुरा गर्दा रिविकाले सुनिरहेको थिइन्। जब एसाब मैदानमा शिकार मारेर ल्याउन गए, तब रिविकाले आफ्ना छोरा याकुबलाई भनिन्, हेर, तेरा पिताले तेरो दाजु एसाबसँग यसो भनेर कुरा गरेको मैले सुने, शिकार मारेर म कहाँ ले, र म तेरो निम्ति र मेरो निम्ति स्वादिष्ट तरकारी तयार गर र त्यो खाएर मेरो मृत्यु अघि परमप्रभुको सामने म तँलाई आशिष दिनेछु। यसकारण ए छोरो, मैले तँलाई भने भयो भनेपछि मेरो कुरा सुन, बथानमा गएर एक दुईवटा असल पाठा लिएर आइज, र तेरा बुबालाई मनपर्ने स्वादिष्ट तरकारी म बनाइदिउँ, अनि तैँले त्यो तेरा बुबा कहाँ लैजा, र तिनले त्यो खाएर आफ्नो मृत्यु अघि तँलाई नै आशिष देऊन्। एकछिनको लागि रिविकालाई हिन्दी सिरियलको एउटा त्यो परिपक्षबाट हेर्नुहोस् न, एसाब र इसाक कुरा गरिरहेको छ, र इसाक र एसाबीचको गोप्य कुराकानी आफ्नो मुन्टो हल्लाउँदै रिविकाले सुनिरहेको छ। कुरा सुनेर उनी चिन्तित हुन्छन्, छटपटाउँछिन्, यताउति फर्किन्छन्, उनी सोचमा पर्छिन्, मेरो बुढालाई याकुब प्रतिज्ञाको सन्तान हो भन्ने कुरा थाहा छ, तर मेरो बुढाले परमेश्वरको प्रकृति इच्छा विपरीत काम गरिरहेको छन्। रिविका एकदम बेचिन हुन्छन्, र अचानक उनको दिमागमा एउटा आइडिया आउँछ, तब आफूले माया गरेको छोरा याकुबलाई बोलाएर उनले आफ्नो सबै मास्टर प्लान बताउँछिन्, छोरा यदि त आशिषित हुन चाहन्छस् भने, यदि त आशिष चाहन्छस् भने म जे भन्छु त्यही गर, त्यो हेर्छ त प्लान। एकचोटि 9-10 पद हेर्नुहोस् न, 9-10 पद, बथानमा दुईवटा असल पाठ लिएर आइज, र तेरो बुबालाई मनपर्ने स्वादिष्ट तरकारी म बनाइदिउँ, अनि तैँले त्यो तेरा बुबा कहाँ लैजा, र तिनले त्यो खाएर आफ्नो मृत्यु अघि तँलाई नै आशिष देऊन्। एउटी आमाको सल्लाह हेर्नुहोस् न, छोरालाई ढाँट छल गर्न सिकाइरहेको छिन्, कति दुःख लाग्दो कुरा है। तर विडम्बना के छ भने कहिलेकाहीँ हाम्रा सल्लाहहरू पनि रिविकाको भन्दा कति पनि फरक हुँदैन. छोराछोरीको पापहरू सच्याउनको साटो हामी तिनीहरूको पापहरूमा हाँस्ने गर्छौँ, व्यवस्था गर्छौँ र पाप गर्न प्रोत्साहित पनि गर्छौँ. तिनीहरूका पापमै त्यो कार्यहरूको हामी पुष्टि गरिदिन्छौँ, हाम्रो तर्फबाट समर्थन जनाउँछौँ, समर्थन जनाउँछौँ. प्रिय आमाहरू, सामान्यतया आफ्नो छोराहरूसित समय बिताउने मौका तपाईँले जस्तो अरू कसैले पनि पाउँदैन. सो तपाईँलाई के लाग्छ, तपाईँको छोराछोरीहरूको जीवनमा सबैभन्दा बढी कसले इन्फ्लुएन्स गर्छ, कसले असर गर्छ, कसले प्रभाव छर्छ? तपाईँको छोराछोरीको जीवनलाई आकार दिने अवस्था सबैभन्दा बढी कोसँग छ? तपाईँसँग होइन र आमाहरूसँग होइन र, किनकि तपाईँको छोराछोरीले तपाईँसँगै बढी समय बिताउँछ. त्यसो भने अब सबैभन्दा बढी तपाईँले तपाईँको छोराछोरीलाई कोबाट जोगाउनुपर्छ? तपाईँ आफैबाट होइन र, तपाईँले आफ्नो छोराछोरीलाई तपाईँले आफ्नै पापबाट जोगाउनुपर्छ होइन र, किनकि अधिकांश समय आफ्नो छोराछोरीले तपाईँसँग बिताउँछन् र तपाईँको सम्पूर्ण जीवन खुलस्त एउटा खाली एउटा खुला पुस्तक चाहिँ उनीहरूले पढिरहेको हुन्छन् र तपाईँले आफ्नो छोराछोरीलाई सबभन्दा बढी छिमेकीबाट होइन, संसारबाट होइन, सबभन्दा बढी सबै तपाईँले आफैबाट आफ्नो पापबाट आफ्नो छोराछोरीलाई जोगाउनु पर्ने हुन्छ. अनफोर्चुनेटली यस विषयमा रिविका चुकेका छन्, एक आमाको रूपमा रिविका चुकेका छन्. रिविकाले आफ्नो छोरालाई गलत सल्लाह दिएको छ. र यदि तपाईँ याकुब भएको भए, तपाईँ त्यो छोरो भएको भए, एक क्रिस्चियन भएर तपाईँले कस्तो प्रतिक्रिया दिनुहुन्थ्यो होला? तपाईँले आमाले यस्तो सल्लाह दिइराख्दाखेरि तपाईँ के गर्नुहुन्थ्यो होला? एक छोराको रूपमा, छोरीको रूपमा तपाईँ के, तपाईँ यसरी भन्नुहुन्थ्यो कि आमा मलाई यस्तो काम नहराउनुहोस् न, म यो गर्न सक्दिनँ, तपाईँलाई थाहा छ म प्रभुलाई प्रेम गर्छु, म झुट बोल्न सक्दिनँ, म छल्न सक्दिनँ, म परमेश्वरको विरुद्धमा पाप गर्न सक्दिनँ, के तपाईँले यसरी भन्नुहुन्थ्यो? यदि तपाईँ आफ्नो बुबा र आमालाई भन्दा परमेश्वरलाई बढी आदर गर्नुहुन्छ भने तपाईँले यस प्रकारको सल्लाह सुन्नु हुँदैन. तपाईँले परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ, आफ्नै आमाभन्दा पनि बढी तपाईँले परमेश्वरलाई प्रेम गर्नुपर्छ र परमेश्वरको कुरा सुन्नुपर्छ. तर याकुबले भने फरक प्रतिक्रिया देखाए. कृपया 11:12 हेर्नुहोस् न, याकुबले आफ्नै आमा रिविकालाई भने, तर हेर्नुहोस् मेरो दाजु एसाव रोउनै रोउ भएको मानिस हुन्, म चाहिँ रोउन भएको मानिस हुँ, सायद मेरो पिताले मलाई छाम्नुहुन्छ र उहाँको सामु म छली देखिनेछु, र आशिष त होइन तर म माथि सराप आइपर्ला. सो जुम्ल्या भए तापनि एसाब र याकुब फरक थिए. एसाब रोउनै रोउ भएका मानिस थिए भने याकुब चाहिँ रोउ नभएका मानिस थिए. त्यसैले याकुब आमाको योजनालाई लिएर अलिअलि हिचकिचाउँछ. उसले त मूलत आफ्नै आमालाई यसरी भनिरहेको छ कि आमा खै मलाई तपाईँको योजनाले काम गर्छ जस्तो लाग्दैन, बाउले चिनिहाल्छ नि, अनि म समातिएँ भने नि मेरो हालत के हुन्छ होला? याकुबको एउटै मात्र चिन्ता छ, ऊ पक्राउ खान चाहँदैन. याकुबले यसो भनिरहेको छैन कि यदि परमेश्वर यदि यसले परमेश्वरको आदर गर्छ भने, यदि यसले परमेश्वरको महिमा हुन्छ भने म यो गर्न तयार छु. उसले यस्तो खालको प्रश्न सोधिरहेको छैन. याकुबको प्रश्न, याकुबको चिन्ता परमेश्वरको महिमाको विषयमा छैन, आफ्नो सुरक्षाको विषयमा छ. उनको एउटै मात्र चिन्ता छ, म समातिनु भएन, म पक्राउ खानु भएन, यदि यो गरेर म पक्राउ पर्दिनँ भने म गर्न तयार छु. प्रियहरू, के तपाईँको जीवन यसरी नै चल्छ? तपाईँको जीवनमा यस्तै प्रिन्सिपलले काम गर्छ? जीवनमा कुनै कुराको निर्णय तपाईँ कसरी गर्नुहुन्छ? तपाईँ आफ्नो काम, आफ्नो सम्बन्ध जस्ता जीवनको अन्य क्षेत्रमा कसरी निर्णय लिनुहुन्छ? तपाईँको जीवनमा कुन सिद्धान्तले काम गर्छ? म समातिनु भएन, म सुरक्षित हुन्छु भने गर्दिने हो. एज लङ एज आई डोन्ट गेट कट, आइ एम इन इट, आइ एम फर इट. यो तपाईँको रेस्पोन्स, म पक्राउ खानु भएन, म समातिनु भएन, म नराम्रो देखिनु भएन, म गरिदिन्छु. वेल प्रियहरू, म तपाईँलाई सत्यता बताउन चाहन्छु, यदि पापले तपाईँलाई यसरी सुरक्षाको बाचा गर्छ भने यो कहिले सुरक्षित वास्तवमा हुँदैन. अनैज्ञकारिताको मार्ग कहिले सुरक्षित हुँदैन. तपाईँ अहिले उम्किनु भए पनि एक दिन पक्राउ खानुहुनेछ. अहिले छलेर अहिले ढाँटेर तपाईँ उम्किनु भए पनि एक दिन तपाईँ पक्राउ खानुहुनेछ. गन्ती 32:23 पदले भने चाहिँ तपाईँको पापले अवश्य तपाईँलाई एक दिन फेला पार्नेछ. यो सिन विल गेट यु वान डे. त्यसैले यदि तपाईँ पश्चाताप नगरी पापमा जीवन बिताइराख्नु भएको छ भने म तपाईँलाई परमेश्वरको सामु आफ्नो पापहरू स्वीकार गर्न आग्रह गर्दछु. परमेश्वर कहाँ जानुहोस्, क्षमा याचना गर्नुहोस्, पाप नलुकाउनुहोस् वा नाटक नगर्नुहोस्. पाप लुकाउनु राम्रो होइन, यो सुरक्षित होइन. पापले देखाएको सुरक्षा वास्तवमा कहिले पनि सुरक्षित छैन. त्यहाँ सुरक्षा नै छैन. तपाईँ आफ्नो पाप नलुकाउनुहोस्. तपाईँ डाक्टरको आफ्नो क्यान्सर लुकाउन चाहनुहुन्न. हामी कोही पनि क्यान्सर लुकाउन चाहँदैनौँ. त्यसरी हामीले मुक्तिदाताबाट हाम्रो पापहरू कहिले पनि लुकाउनु हुँदैन. अनि उहाँलाई हाम्रो सबै पापहरू थाहा छ र ती पापहरू हामी आफैले स्वीकार गरेको परमेश्वर चाहनुहुन्छ. प्रियहरू, उहाँ कहाँ आउन नहिचकाउनु नहिचकिचाउनुहोस्. जस्तो रोगी डाक्टर कहाँ आउन हिचकिचाउनु हुँदैन, त्यसरी पापी मानिस मुक्तिदाता येशू कहाँ आउनलाई हिचकिचाउनु हुँदैन. तर यहाँ ठिक उल्टो भइरहेको छ. पापलाई लिएर याकुब हिचकिचाउनु पर्नेमा आफ्नो सुरक्षालाई लिएर हिचकिचाइरहेको छ. आफ्नो आमाको योजना लिएर याकुब यहाँ हिचकिचाइरहेको छ. र रिविकाले आश्वस्त पार्दै भन्छ, आई गट दिस छोरा, म चिन्ता नलिए म छु. पद 13-17 हेर्नुहोस् न, 13-17. त्यहाँदेखि आमाले तिनलाई भनिन्, हे मेरो छोरो, तँलाई दिएको सराप म माथि नै परोस्, केवल मेरो कुरा मान र गएर ती मकाले. तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए र तिनले याकुबका बुबालाई मनपर्ने स्वादिष्ट तरकारी तयार पारिन् गरिन्. जब घरमा भएका आफ्ना जेठा छोरा एसाबका असल असल लुगाहरू झिकेर रिविकाले ल्याइन् तब ल्याइन् र कान्छा छोरा याकुबलाई लगाइदिन्. बाख्राका पाठाका छालाहरू याकुबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिन्. अनि आफूले तयार पारेका स्वादिष्ट तरकारी र रोटी आफ्ना छोरा याकुबका हातमा दिइन्. मैले रेविकालाई कहीँ नभएको बाठी भनेको छु. किनकि परमेश्वरले आफ्नो तरिकामा उहाँले प्रतिज्ञा पुरा गर्नुहुनेछ भनी भरोसा गर्नुको साटो रेविका आफ्नै योजना लिएर अघि बढिरहेको छ. रेविका परमेश्वरलाई मद्दत गर्न चाहन्छिन्, परमेश्वरलाई सहायता गर्न चाहन्छन्, परमेश्वरको योजनामा रेविकाले आफ्नो योगदान दिन चाहन्छन्. सो रेविकाको मनसाय हेर्दाखेरि मोटिभेसन इन्टेन्सन हेर्दाखेरि राम्रै छ, ठिक छ. परमेश्वर इसाकले परमेश्वरको योजना विफल पार्न खोजिरहेको र रेविकाले त्यसो हुन नदिनु राम्रो कुरा होइन र यस कुरामा रेविका सही छन्. यस अर्थमा रेविकाले गर्न चाहेको कुराको लागि उनी प्रशंसनीय छन्, तर रेविकाले रोजेको तरिका भने गलत छ. गोल इज गुड बट द मेथड इज ब्याड. लक्ष्य ठिक छ कि आशिष याकुब कहाँ जानुपर्छ, रेविका सही छ यो कुरामा, तर जुन तरिका रेविकाले अपनाइन् त्यो एकदमै गलत थियो. उनको लक्ष्य सही थियो, लक्ष्य एकदमै सही थियो, तर त्यो लक्ष्यमा पुग्ने तरिका गलत थियो. रेविकाले परिस्थितिलाई आफ्नो हातमा लिन खोजिन्. अनि तपाईँ नि प्रियहरू, के तपाईँ जीवनमा यस्तो कुनै तपाईँको जीवन यस्तो कुनै परिस्थिति छ जहाँ तपाईँ परमेश्वरमा भरोसा गर्नुको साटो तपाईँ परिस्थितिलाई आफ्नै हातमा लिइराख्नु भएको छ? परमेश्वरको अगुवाईको लागि प्रार्थनामा गुणा टेक्नुको साटो के तपाईँ आफ्नै मास्टर प्लान बनाउँदै अगाडि बढ्दै हुनुहुन्छ? प्रियहरू, हामीले परमेश्वरलाई परमेश्वर हुन दिनुपर्छ. परमेश्वरलाई हाम्रो मद्दत चाहिन्छ भनेर हामीले सोच्नु हुँदैन. परमेश्वरलाई हाम्रो मद्दतको खाँचो छैन. परमेश्वरले हजारौँ वर्षदेखि नै संसारलाई चलाइराख्नु भएको छ. अनि हामी कहिले यो संसारमा आयौँ? हामी केवल हिजोको मात्र हौँ. अनि परमेश्वरले हाम्रो मद्दतको खाँचो छ आफ्नो योजना पुरा गर्नलाई? परमेश्वरले हाम्रो योगदानको खाँचो छ? त्यस्तो होइन प्रियहरू. बरु हामीलाई पो परमेश्वरको खाँचो छ, हामीलाई उहाँको सहायताको खाँचो छ, हामीले परमेश्वरमा भरोसा गर्नुपर्छ. तर रेविकाले ठिक उल्टो गरिन्. परमेश्वरलाई परमेश्वर नदिनुको साटो रेविका बाटी भइन् र परमेश्वरको योजनालाई आफ्नो तरिकाले अगाडि बढाउन खोजिन्. परमेश्वरलाई रेविकाको मद्दत चाहिएको उनले ठानिन्. अब रेविकाको मास्टर योजना, मास्टर प्लान कार्यान्वयनमा त कार्यान्वयन गर्ने बेला भयो. यसलाई अब लागू गर्ने समय आयो. हिजो भोजन तयार छ हिसाबको लागि, सरी हिसाबको लुगा लगाएर याकु पनि अब तयार छ. तब याकुबले छलको कदम आफ्नो बुबाको ओछ्यानतिर बढाउँछ। आजको वचनको तेस्रो बुदा याकुब एक नम्बरको छली 18-20 पद। याकुबले आफ्नो पिता कहाँ गएर भने, बुबा। इसाकले भने, हँ त कोस। याकुबले आफ्नो पितालाई भने, म तपाईँको जेठो छोरो एसाव हुँ। तपाईँले अराउनु भए बमोजिम मैले गरेको छु। अब उठेर बस्नुहोस् र मैले ल्याएको शिकारको मासु खानुहोस् र मलाई आशिष दिनुहोस्। इसाकले आफ्नो छोरालाई भने, छोरो कसरी तैँले यति चाँडै त्यो भेटाउन सकिस्? तिनले जवाब दिए, परमप्रभु तपाईँका परमेश्वरले मलाई सफल गराउनुभयो। याकुबले लगातार दुईवटा झुट बोले, पहिलो म तपाईँको जेठा छोरो हुँ भने, अनि दोस्रो परमप्रभु तपाईँका परमेश्वरले मलाई सफल गराउनुभयो भने। तपाईँ रेविकालाई नजिकै कतै उभिएर थम्सअप दिएको कल्पना गर्दैन, गुड जब छोरा, यु डुइङ ग्रेट। तर इसाकलाई केही शङ्का लाग्छ। 21-23 पद हेर्नुहोस् न। तब इसाकले याकुबलाई भने, छोरो नजिक आइज, त मेरो छोरो एसाव होस् कि होइनस् म यसो हेरौँ। याकुब आफ्नो पिताको नजिक गए र इसाकले तिनलाई छामेर भने, स्वर त याकुबको हो तर हातहरू त एसाबकै हुन्। तिनका हातहरू तिनका दाजु एसाबकै हात जस्ता रौने रौ भएका हुनाले इसाकले तिनलाई चिनेन। तब इसाकले याकुबलाई आशिष दिए। कहिलेकाहीँ बैङ्कले कन्फर्मेसनको लागि तपाईँलाई कल गरेर प्रश्न सोध्छन्, तपाईँ इसाई राई नै हो नि, तपाईँको नागरिकता नम्बर नै हो नि, अनि तपाईँको फोन नम्बर नै हो नि, तपाईँको इमेल नम्बर के हो भन्नुहोस् त। इसाकले याकुबलाई यस्तै प्रश्नहरू सोधिरहेको छ कन्फर्मेसनको लागि। मलाई लाग्छ इसाक एकदमै कन्फ्युज छ यहाँ यतिखेर, एटलिस्ट थोरै भए पनि कन्फ्युज छ। त्यसैले इसाकले कन्फर्मेसनको लागि अन्तिम एउटा प्रश्न सोध्छ पद चौबिसमा। इसाकले तिनलाई सोधे, के त साँच्चै मेरो छोरो एसाव नै होस् त? योभन्दा अगाडि पनि एसाव याकुब कहाँ इसाक कहाँ मासु लिएर आएको हुनसक्छ, र इसाकले कहिले पनि यसरी कन्फर्मेसनको लागि बारम्बार एसावलाई प्रश्न सोधेनन् होला। तर याकुब एसाबको नाटक गरेर जब आयो, इसाकले शङ्का गराएछ, समथिङ इज रङ, केही गडबडी भइरहेको छ, तर उनले छुट्याउन सकेको छैन। सायद म बुढो भएर यस्तो भएको होला, आँखा धमिलो भइसकेको छ, कानहरू कमजोर भइसकेको छ, उसले देख्न सक्दैन, राम्रोसँग चिन्न सक्दैन। तर उसको बुढेसकालको फाइदा याकुबले उठाउँछ। अब त्यस क्षणको तपाईँ कल्पना गर्नुहोस्, यतिखेर क्यामेराले याकुबलाई फोकस गर्छ, एकदमै नर्भस भइरहेको छ याकुब, के हुने होला। त्यसपछि क्यामेरा रेविकातर्फ फर्किन्छ, जो याकुबलाई आशीर्वाद दिएको हेर्न आतुर छ, कमन 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 भनेर कराइरहेको छ साइडबाट। याकुब क्यामेराले अन्तत याकुबलाई फोकस गर्छ, अनि सबै पृष्ठभूमिमा ब्याकग्राउन्डमा बजिरहेको म्युजिकहरू बन्द हुन्छ, र इसाक बोल्छ पद 25मा, तैँले शिकार गरेको मासु यहाँले र म खाऊँ र तँलाई आशिष दिउँ। यस क्षणमा याकुबले अन्तत राहतको लामो सास फेर्छ, यस इट वर्क्ड, मेरो आमा लास्टै बाटी। उनले जाँच पास गर्छ, याकुब आफ्नो बुबालाई मूर्ख बनाउन सफल भएको छ, उसले आफ्नो दाजुको जन्मसिद्ध अधिकार चोर्यो र अब उसले उसको आशिष पनि चोर्यो। पदहरू 25 हेर्नुहोस् न। तब याकुबले त्यो आफ्नो पिता कहाँ ल्याएर उनले खाए, अनि तिनले दाखमत पनि लगिदिएर उनले पिए। तब तिनका पिता इसाकले तिनलाई भने, मेरो नजिक आएर मलाई मही खा मेरो छोरो। याकुब नजिक आएर आफ्नो पितालाई मही खाए, अनि इसाकले यसो भनी आशिष दिए। र आशिषलाई हेर्नुभन्दा पहिले तपाईँले विशेष गरी यो आशिषलाई एकदमै धेरै ध्यान दिनुहोला। मैले यो आशिषहरू पढ्दै जाँदाखेरि तपाईँले के देख्नुहुन्छ भने, यो आशिष एसाबलाई भन्दा याकुबलाई नै बढी सुहाउँछ, तर यतिखेर इसाकले एसाप सम्झेर याकुबलाई आशिष दिइरहेको छ. पद 27 हेर्नुहोस् त, 27 खदेखि, हेर मेरो छोराको बासना परमप्रभुले आशिष दिनुभएको खेतको बासना जस्तै छ. परमेश्वरले तँलाई आकाशको शीतबाट र पृथ्वीको प्रचुरताबाट धेरै दाखमद र अन्न देऊ. यहीँ रोक्यौँ एकछिन. एसाप एक सिकारी थिए, दाखमद र अन्न उत्पादन गर्न सक्ने खेतलाई लिएर तिनले के गर्ने थिए सिकारीको रूपमा? यो आशिष तिनलाई पटक्कै सुहाउँदैन, बरु यो आशिष याकुबलाई सुहाउँछ जसलाई यही देश दिने प्रतिज्ञा गरेको थियो, जसमा उसले खेती गर्नेछन्, दाखमदहरू लाउनेछन्. अनि इसाक यसो भन्छन् थप 29 पद, जाति जातिले तेरो सेवा गरून् र मानिसहरूले तँलाई दण्डवत गरून्, तेरो दाजुभाइमाथि तेरो प्रभुत्व होस् र तेरी आमाका छोराले तँलाई दण्डवत गरून्. कि परमेश्वरले याकुबलाई यही प्रतिज्ञा गर्नुभएको थिएन र? उत्पत्ति 25:23 हेर्नुहोस् न, 25:23 हेर्नु त अगाडि, तेरो कोखमा दुई जातिहरू तेरो गर्वबाट जन्मदाखेरि नै दुई जाति छुट्टा छुट्टै जन्मनेछन्, एकजना अर्कोभन्दा बलवान हुनेछ र जेठाले कान्छोको सेवा गर्नेछ. अनि अन्तमा इसाक यसो भन्छन्, तँलाई सराप्नेहरू सबै श्रापित हुन् र तँलाई आशिष दिनेहरू सबैले आशिष पाउन्. फेरि यो पनि परमेश्वरले उत्पत्ति 12:13 पदमा अब्राहमलाई दिनुभएको प्रतिज्ञा जस्तै छैन र? जुन प्रतिज्ञा अब्राहमबाट इसाक हुँदै याकुबमा पास भएको छ. त्यसो भए यहाँ के भइरहेको छ? इसाकले जानी जानी परमेश्वरको आशिष याकुबबाट एसाबतर्फ मोड्ने कोसिस गरिरहेको छ. याकुबले परमेश्वरको योजना अथवा इसाकले परमेश्वरको योजना परिवर्तन गर्न चाहन्थे, त्यसैले इसाकले याकुबलाई नभएर एसाबलाई आशिष दिन चाहन्थे, तर परमेश्वरले त्यो योजना पुरा हुन दिनु भएन, परमेश्वरले हस्तक्षेप गर्नुभयो. यसैले हिब्रूका लेखकले 11:20 इसाकको विश्वासको प्रशंसा गरेको कुरा रोचक छ. हिब्रू 11:20 यसो भन्छ कि विश्वासद्वारा इसाकले याकुब र एसाबलाई तिनीहरूको भविष्यको बारेमा आशीर्वाद दिए. अचम्म लाग्छ, याकुबलाई आशीर्वाद दिँदा हिब्रूका लेखकले इसाकमा त्यस्तो के विश्वास देखे, जबकि इसाकले एसाब ठानेर याकुबलाई आशीष दिइरहेका थिए. हामीलाई थाहा छ यो कुरा, तर हिब्रूको लेखक भन्छन् इसाकले याकुब र एसाबलाई तिनीहरूको भविष्यको बारेमा विश्वासद्वारा आशीर्वाद दिए. हामीलाई थाहा छैन, हामीले यति मात्र थाहा छ कि इसाकले एसाबलाई आशिष दिएर परमेश्वरको इच्छालाई विफल पार्ने कोसिस गरिरहेका थिए, तर तिनले छलबाजीमा परेर याकुबलाई आशिष दिइपठाए. र अब इसाकले परमेश्वरको योजना परिवर्तन गर्न सक्दैन, परमेश्वरको योजना परिवर्तन गर्न सक्ने अब त्यहाँ केही छैन. इसाकले एसाबलाई आशिष दिन चाहेको थियो, तर परमेश्वरको इच्छा याकुब थियो. तर प्रियहरू, यसको अर्थ यो होइन कि परमेश्वरले याकुबका पापहरूलाई व्यवस्था गर्नुभयो, परमेश्वरले रिविकाका पापहरूलाई व्यवस्था गर्नुभयो भनिरहेको छैन बाइबलले. तपाईँलाई यस्तो लाग्ला कि याकुबले छल गरेर दाजुको आशिष हत्यायो र पनि ऊ उम्क्यो, ऊ बाँच्यो र परमेश्वरले कुनै वास्ता गर्नु भएन, जीवन चलिरहेको छ, सबै ठिकठाक छ. यदि तपाईँ यस्तो सोच्नु हुँदैछ भने तपाईँ गलत हुनुहुन्छ. यसरी आशिष पाउँदा याकुबले कस्तो परिणाम भोग्नु पर्यो भनेर के तपाईँलाई थाहा छ? पहिलो कुरा त आफ्नो जीवनको निम्ति शरण खोज्न याकुबले घर छोडेर शरणार्थी बन्नु पर्यो. दाजु एसाबले तिनलाई मार्न खोजेको कारणले गर्दाखेरि याकुबले आफ्नो घर छाडेर धेरै वर्षसम्म निर्वासनमा समय बिताउनु पर्यो. दोस्रो कुरो, याकुबमाथि पनि छल अथवा धोकेबाज धोका भएको छ. याकुबमाथि पनि लाबनले, जुन हामी चाँडै अरू नेक्स्ट आउने हप्ताको वचनहरूमा हेर्दै जान्छौँ, कि लाबनले याकुबलाई छल गरेर राहेल भनेर लेयासित विवाह गराइदिए. तपाईँलाई थाहा छ नि, उकालो मैदानतिर फालिएको ढुङ्गा पल्टँदै आएर फाल्नेलाई नै खिच्छ, पापले त्यसै गर्छ, यो घुमी फिरी तपाईँ कहीँ आउँछ. याकुबले आशिष त पाए, तर तिनले जुन तरिकाले आशिष पाए त्यो ठिक थिएन. परमेश्वरले उनको पाप क्षमा गर्नुभयो, तर उसले यस संसारमा आफ्नो पापको परिणाम भोग्नु पर्यो. यस परमेश्वरले हाम्रो पापको क्षमा गर्नुहुन्छ, तर परिणाम हामीले भोग्नुपर्ने हुन्छ. सुप्रिय, यदि तपाईँलाई पाप गरेर पनि उम्किन्छु जस्तो लाग्छ भने तपाईँ होसियार हुनुहोस्, पाप गऱ्यो भने उम्किन्छु जस्तो लाग्छ भने तपाईँ होसियार हुनुहोस्। पापले तपाईँलाई फेला पार्न धेरै समय लाग्ने छैन। पापले बाचा गर्ने सुरक्षामा तपाईँ कहिले भर नपर्नुहोस्। कहिलेकाहीँ वाट्सएपमा इमेलमा तपाईँको पैसा तुरुन्तै दोब्बर बनाउनुहोस् भन्ने ठग त्यो ठगहरूको मेसेज आउँछ होइन, पैसा डबल बनाउनु। तपाईँले 1 लाख लगानी गर्नुभयो भने उनीहरूले तपाईँले 1 हप्तामा 2 लाख फर्काइदिने बाचा गर्छन्। दोब्बर पैसा कमाउने आशामा लालसमा तपाईँ लोभमा परेर तपाईँले आफ्नो पैसा लगानी गर्नुहुन्छ, तर पैसा ट्रान्सफर हुने बित्तिकै तपाईँ आफू ठगिएको थाहा पाउनुहुन्छ। मित्र र पापले त्यस्तै गर्छ, पापले ठ्याक्कै त्यस्तै गर्छ। पापले तपाईँलाई गरेको बाचा कहिले पुरा गर्दैन। जस्ट वान क्लिकले तपाईँलाई सन्तुष्टि दिने बाचा गर्छ, जस्ट एउटा सानो झुट्यो तपाईँलाई प्रमोसन दिने बाचा गर्छ। तर प्रियहरू, द्रुत रूपमा सन्तुष्टि र सफलता प्राप्त गर्नु खोज्नु केवल एक भ्रम मात्र हो, यो हुँदैन। तर हामी एसापमा फर्क, एसापको बारेमा के त, एसाप पीडित व्यक्ति जस्तो देखिन्छ होइन र? पहिलोपटक भाइले एक बटुको दालको सुरुवामा उसको जन्मसिद्ध अधिकार खोस्यो, अहिले बाउको आशिष खोस्यो। कि एसापले क्षतिपूर्ति पाउनु पर्दैन? कि हामीले एसापलाई दया देखाउनु पर्दैन? कि एसाप पीडित होइन यहाँ? इज इज नट द भिक्टिम हियर? वचन अध्ययन बुदा, एसाप पीडित भने पक्कै होइन लाग्छ। हामीले यसो हेर्दा पीडित जस्तो लाग्छ, तर एसाप पीडित भने पक्कै होइन, डेफिनेटली नट अ भिक्टिम। 30-33 पद समय हेरौँ न। इसाकले आशिष दिइसक्ने बित्तिकै याकुब आफ्नो पिता इसाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनको दाजु एसाप सिकारबाट आइपुगे। उनले पनि स्वादिष्ट तरकारी तयार गरेर आफ्नो पिता कहाँ ल्याए र उनले आफ्नो पितालाई भने, बुबा उठेर आफ्नो छोराले ल्याएको सिकार खानुहोस् र मलाई आशिष दिनुहोस्। उनका पिता इसाकले उनलाई सोधे, त चाहिँ को होस्? उनले उत्तर दिए, म तपाईँको जेठो छोरो एसाप हुँ। इसाक भयानकसँग कामे र भने, त्यसो भए त्यो को थियो जसले सिकार गरेर म कहाँ ल्यायो र त आउन अघि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष दिइसकेँ? हो, त्यो चाहिँ आशीर्वादी हुनेछ। एसाप पीडित पक्कै होइन, तिनलाई क्षतिपूर्ति दिइराख्नु पर्दैन। हामीले एसापलाई बिचारा भनिराख्नु पर्दैन। यदि हामीले एसापलाई बिचारा भन्यौँ भने गलत हुनेछ, किनभने बाइबलले एसापलाई बिचारा भन्दैन। बाइबलले एसापलाई एक पीडितको रूपमा, भिक्टिमको रूपमा कहिले पनि प्रस्तुत गरेको छैन। वास्तवमा एसापले जे खोजेका थिए त्यही पाए। अध्याय 25 भएको घटना तपाईँ याद गर्नुहोस् न, एसापले एक कचौरा दालको सुपको लागि आफ्नो जन्मसिद्ध अधिकारलाई लत्याइदिए। जन्मसिद्ध अधिकार लत्याउन उनलाई कसैले जबरजस्ती गरेन, कसैले पनि आफ्नो जन्मसिद्ध अधिकार बेच्नको लागि एसापको टाउकोमा बन्दुक तेर्साएन। होइन, एसाप आफैले आफ्नो जन्मसिद्ध अधिकारलाई लत्याएका थिए। भोकले भाउन्न छुटेको बेलामा उनले यसरी भनेका थिए, म त मर्नै आँटे, अब मलाई ज्येष्ठ अधिकारको के काम? उसको यो जवाफमा ज्येष्ठ अधिकार सम्बन्धी उसको अवधारणा, उसको दृष्टिकोण कस्तो छ भन्ने कुरा देख्नुहुन्छ। एसाको लागि जन्मसिद्ध अधिकार भन्दा एक बोटको दालको सुप नै इम्पोर्टेन्ट थियो र उसले आफ्नो जन्मसिद्ध अधिकारलाई लत्यायो। अब आफ्नो आशिष गुमेको थाहा पाइसकेपछि पनि उनले दिएको प्रतिज्ञा तपाईँले विचार गर्नुहोस् न, उनले कसरी प्रतिज्ञा दिए? पहिलो, उनी रोए। 34-35 पद हेर्नुहोस् त, जब एसाबले आफ्नो पिता इसाकका यी कुरा सुने तब उनी अत्यन्तै विरल भई चर्को स्वरले रोएर आफ्नो पितालाई भने, बुबा मलाई पनि आशिष दिनुहोस्। तर इसाकले भने, तेरो भाइ छल गरेर आयो र तैँले पाउने आशिष लगिहाल्यो। र 36 फेरि उनले फेरि भने, के तपाईँले मेरो निम्ति एउटै आशिष जगडाएर राख्नुभएको छैन? इसाकले एसाबलाई जवाफ दिए, हेर, मैले त्यसलाई तेरो मालिक तुल्याइसकेँ र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ। अन्न र दाखमदले मैले त्यसलाई तृप्त पारेको छु। अब तेरो निम्ति म के गर्न सक्छु? र छोरो हिसाबले आफ्नो पितालाई भने, तपाईँसित एउटै मात्र आशिष छ र हे मेरा बुबा मलाई पनि त आशिष दिनुहोस्। अनि हिसाब डाको छोडेर रोए। बुबाको कुरा सुन्ने बित्तिकै हिसाब अत्यन्तै विरल भए, चर्को सोले रोए, डाको छोडेर रोए। तर किन, के को लागि रोए? हिसाबको आँसुको अर्थ के हो? एकपल्ट नयाँ कराको चस्मा लगाएर हेरौँ न, नयाँ कराको चस्मा लगाएर हिसाबको यो 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 बिलौनालाई हेरौँ न। हिब्रू बाह्र अध्यायको सत्र पद, हिब्रू बाह्र अध्यायको सत्र पद, तिमीलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो किनभने उसले पश्चाताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो। यस पदलाई यसो विचार गर्दा हिसाबले पश्चाताप गर्न खोज्दा पनि उसलाई मौका नमिलेको जस्तो देखिन्छ, तर सत्य होइन। पश्चाताप गरून् भनेर नै परमेश्वर पापी मानिसहरूप्रति धैर्यवान हुनुहुन्छ। लुका पन्ध्र अध्यायको सात पद अनुसार एकजना पापीको पश्चाताप मा स्वर्ग र माउँछ। त्यसो भए हिब्रू बाह्र अध्यायको सत्र पदले भन्नु खोजेको के हो? यसको लागि हामीले एउटा मुख्य प्रश्न सोध्नुपर्छ, आँसु झार्दै हिसाबले के खोजे? अनि पश्चाताप गर्ने मौका तिनले पाएनन् भन्नुको अर्थ के हो? यहाँ त्यो त्यो खोजेका थिए भने त्यो के हो? त्यो जुन हिसाबले आँसु बगाएर झारेर खोजे, त्यो त्यो केलाई जनाउँछ यो द्याट शब्दलाई? हिसाबले आँसु बगाएर खोजेको कुरा त्यो पश्चाताप होइन, त्यो आशिष थियो, आशिष। त्यसैले उनले पद चौतिस र अडतिसमा दुईपटक यसो भने, बुबा मलाई पनि त आशिष दिनुहोस्। सो आँसु बगाएर डाको छोडी छोडी रोएर हिसाबले के खोजेको थियो? पश्चाताप होइन तर आशिष खोजेको थियो। दोस्रो कुरा, हिसाबले पश्चाताप गर्ने मौका पाएन भन्नुको अर्थ के हो? यदि हिसाबले आँसु बगाएर खोजेको कुरा पश्चाताप थिएन तर आशिष थियो भने, र हिसाबले पश्चाताप गर्ने मौका पाएन भन्नुको अर्थ स्पष्ट छ, हिसाबले यसकारण पश्चाताप गर्ने कुनै मौका पाएन किनकि उसले साँचो रूपमा पश्चाताप गर्नै खोजेको थिएन। हिसाबले साँचो पश्चाताप नै खोजेको थिएन। हिसाबले पापको परिणामलाई लिएर मात्र प्रछुतो गरेको थियो तर आफूले गरेको पापको लागि कुनै पश्चाताप गरेन। बाइबलमा आशिष गुमेकोमा रुनु बाहेक हिसाबको साँचो पश्चातापबारे केही उल्लेख गरेको छैन। आफूले गुमाएको कुराको लागि मात्र तिनलाई पछुतो छ तर जन्मसिद्ध अधिकार लत्याएको तिनलाई कुनै पछुतो लागेको छैन। हिसाबलाई पीडित देख्नुको साटो तपाईँले हिसाबको जीवनलाई चेतावनीको रूपमा लिनुपर्छ कि कुनै मानिसले परमेश्वरको अनुग्रहलाई तुच्छ नठानोस्। कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नेदेखि वञ्चित नहोस्। किन? किनकि जति नै सुकै आँसु बगाए तापनि, जति नै सुकै प्रयास गरे पनि यसले कुनै परिवर्तन ल्याउँदैन। हिसाब रोए, हिसाबले शोक गरे, हिसाबले जीवनमा पुर्याउने तर जीवनमा पुर्याउने किसिमको शोक गरेनन्। हिसाबले केवल सांसारिक शोक गरे, सांसारिक शोक गरे। प्रियहरू, के तपाईँले साँच्चै पश्चाताप गर्नुभएको छ? के तपाईँको पश्चाताप साँचो हो? प्रियहरू, रोएर मात्र पुग्दैन, आँसु झारेर मात्र हुँदैन, तपाईँको पापको परिणामलाई लिएर पछुतो गरेर मात्र हुँदैन। तपाईँले आफ्नो पापहरूको पश्चाताप गर्नुपर्छ, यीशुमा भरोसा गर्नुपर्छ। जब तपाईँ पापमा पक्राउ खानुहुन्छ तपाईँ कसरी प्रतिउत्तर जनाउनुहुन्छ? पक्राउ खाएकोमा मात्र तपाईँलाई दुःख लाग्छ कि तपाईँले पाप गरेकोमा तपाईँ शोक गर्नुहुन्छ? यदि तपाईँ आफूलाई क्रिस्चियन ठान्नुहुन्छ तर पनि तपाईँ पापमा जीवन बिताइराख्नुहुन्छ भने तपाईँले म क्रिस्चियन हो कि होइन भनेर आफैलाई जाँच्नुपर्ने हुन्छ। प्रिय, तपाईँको अन्त हिसाबको जस्तो नहोस्। हिसाब रोए, कराए तर साँचो पश्चाताप कहिले गरेन। उसलाई केवल भौतिक आशिष मात्र चाहिएको थियो र इसाकले तिनलाई केही आशिष दिए, भौतिक आशिष। तर हिसाबले पाएको आशिष याकुबले पाएको आशिषको तुलनामा केही पनि थिएन। 39 र 40 पद हेर्नुहोस् न। तब उनका पिता इसाकले भने, हेर तेरो बसोबास पृथ्वीको प्रशस्तताबाट बाहिर हुनेछ र आकाशको शीतबाट बाहिर, तैँले आफ्नो तरवारको बलले जीविका चलाउनेछस् र तैँले तेरो भाइको सेवा गर्नेछस्, तर त व्याकुल भएपछि तैँले त्यसको जुवा तेरो काँधबाट हल्लाएर फ्याँक्नेछस्। एसावले आफ्ना भाइ याकुबको सेवा गरेछन्, आशिष सुन्नुभयो। तर एक दिन आउनेछ कि उसले आफ्नो भाइको सेवा गर्नुपर्ने छैन, उसले पाएको आशिष यति हो। आफ्नो आशिष गुमेको थाहा पाइसकेपछि तिनले कस्तो प्रतिक्रिया देखाए हिसाबले, पहिलो उनी रोए, डाको छोडी रोए, पछुतो गरे तर पश्चाताप गरेन। दोस्रो एसाप रिसाए, 36 पद र 41 पदलाई हेर्नुहोस् न। हिसाबले भने, त्यसको नाउँ याकुब राखिएको ठिकै के ठिकै होइन, किनभने त्यसले मलाई दुईपल्ट ठगिसक्यो, त्यसले मेरो ज्येष्ठ अधिकार हरियो र अहिले मैले पाउने आशिष पनि लग्यो। 41 पद, आफ्ना पिताले याकुबलाई दिएको त्यस आशिषले गर्दा एसावले तिनीसँग दुश्मनी गर्न लाग्यो र एसावले मनमनै भने, मेरो पिताको मर्ने बेला नजिक आएको छ, त्यसपछि म मेरो भाइ याकुबलाई मानेछु, भाउ मात्र मरोस् न भने मैले जानेको छु। एसावले आफूलाई नम्र तुल्याउनुको साटो र याकुब नै त्यो प्रतिज्ञा गरेको व्यक्ति हो भनेर स्वीकार्नुको साटो एसाव याकुबसँग रिसाउँछन् र तिनलाई मार्न चाहन्छन्। तर तिनले आफ्नो बुबाको मृत्यु नहुन्जेल पर्खिने निर्णय गर्छ, तर रेबिकाले फेरि हस्तक्षेप गर्दा तिनको योजना फेरि विफल हुन्छ। 42-45 पद, तब तिनका जेठा छोरा एसावको यो कुरा रेबिका कहाँ पुग्यो, रेबिकाले सुनिहाल्छ फेरि है, यसकारण रेबिकाले आफ्ना कान्छा छोरा याकुबलाई बोलाएर भनिन्, हेर तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ, यसकारण ए छोरो मैले भनेको कुरा सुमान, त हारानमा मेरा दाजु लाभन कहाँ भागेर जा र तेरो दाजुको रिस नमरुन्जेल केही दिन त्यहाँ उनीसँग बस, तैँले तेरो दाजुमाथि गरेको काम त्यसले बिर्सेर तँसँग गरेको रिस मरेपछि म तँलाई त्यहाँबाट लिन आउनेछु, एकै दिनमा तिमीहरू दुवैजनाको वियोग मैले किन सहने। याकुब आफ्नो सुरक्षाको लागि एसावबाट भाग्नु परेको कुरा तपाईँले देख्नुहुँदैछ। आशिष के थियो, दाजुले भाइको सेवा गर्नेछ, भाइको अवस्था के छ, भाग्न परिरहेको छ। रेबिका र याकुबले परमेश्वरको प्रतिज्ञालाई स्पिड अप होइन हतार लाउन खोजेका थिए, तर के भयो, यसले थप ढिलाइ भयो, झन् डिले भयो, झन् अरू चुनौतीहरू निम्ति आयो, याकुब निर्वासित हुन्छ। तर बिदा हुने क्रममा याकुबले आफ्नो बुबाको आशीर्वाद लिएर जान्छ। 46 अध्यायको 9 पदसम्म, तब रेबिकाले इसाकलाई भनिन्, यहाँका हित स्त्रीले गर्दा मेरो जीवन नै हैरान भइसक्यो, याकुबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गरेँ भने म बाँचेर के फाइदा हुन्छ। 28 अध्याय, तब इसाकले याकुबलाई बोलाएर आशीर्वाद दिए र यसो भनेर आफ्ना सरी आज्ञा गरे, तैँले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नु, पदन अराममा तेरी आमाको बुबा बतुएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाभनका छोरा छोरीहरूमध्ये एउटीलाई विवाह गर, सर्वशक्तिमान परमेश्वरले तँलाई आशिष देऊन् र तँलाई फल्दो फुल्दो गराए तेरो वृद्धि गराउन् र त मानिसहरूको एक समुदाय होस्, परमेश्वरले तँलाई र तेरा सन्तानहरूलाई अब्राहमले पाएको आशिष देऊन् कि त प्रवासी भएको यस देशमा जो परमेश्वरले अब्राहमलाई दिनुभएको हो तेरो अधिकार होस्। यसरी इसाकले याकुबलाई पठाए, तिनी पदन आराममा एसाप र याकुबकी आमा रेबिकाका दाजु अरामी बतुएलका छोरा लाभन कहाँ गए। के तपाईँले इसाकले याकुबलाई आशिष दिइरहँदाखेरि के कुरा याद गर्नुभयो, परमेश्वरको योजनालाई विफल पार्न जतिसुकै प्रयास गरे तापनि, याकुब इसाक जति नै अटेरी भए तापनि, परमेश्वरको प्रतिज्ञा याकुब मार्फत नै पुरा हुनेछ भनेर अब उसले अन्तत बल्ला बल्ला इसाकले बुझेको हामी देख्छौँ। बल्ला बल्ला तपाईँले याद छ, जब एसाव शिकार खेलेर मैदानबाट फर्केका थिए। इसाकले आफूलाई याकुले छल गरेको थाहा पाएपछि इसाकले कस्तो एक्सप्रेसन दिएको थियो, इसाक भयानकसँग कामेका थिए। किन? किनकि यतिखेर इसाकले परमेश्वर उसको योजनाको विरुद्धमा खडा हुनुहुन्छ भनेर महसुस गरेका थिए। त्यसैले अब उसले अन्तत याकुबलाई आफ्नो आशिष दिएर पठाएको छ। यहाँ उसले याकुबलाई जे जे आशिष दिन्छ त्यसले परमेश्वरले अब्राहमलाई प्रत्यय गर्नुभएका आशिषहरूको प्रतिबिम्बित गर्छ। परमेश्वर अब्राहमलाई जे जे आशिष दिनुभएको थियो इसाकले याकुबलाई त्यति आशिष दिन्छ। अन्तत यो सबै कुरा एसावले थाहा पाउँछ। 6-9 पद, अब इसाकले याकुबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पदन आराममा पठाएछन् र तिनलाई आशीर्वाद दिएर तैले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नु भन्ने कुरा एसावले थाहा पाए र याकुब बाबुआमाको आज्ञा मानेर पदन आरामतर्फ गएछन् भन्ने पनि एसावले थाहा पाए। कनानी स्त्रीहरू उनका बुबालाई मन पर्दैन रहेछ भन्ने जब एसावले पत्ता लगाए तब एसाव इस्माइल कहाँ गए र उनका आफ्ना पत्नीहरू बाहेक अब्राहमका छोरा इस्माइलकी छोरी र नाबायोतकी बहिनी महलतलाई आफ्नी पत्नी तुल्याएर ल्याए। एसावले आफ्नो बुबालाई कुन कुराले खुसी पार्दो रहेछ भन्ने कुरा बुझाएछ। तिनका बुबाले कनानी स्त्रीलाई मन पराउँदैनन् भनेर एसावलाई थाहा भयो। त्यसैले आफ्नो बुबाको निगाह प्राप्त गर्न र खुसी बुबालाई खुसी पार्न एसावले आफ्नै कुटुम्बभित्रका स्त्रीहरूलाई विवाह गर्छ। तर आफ्नो बुबालाई प्रसन्न पार्ने क्रममा एसावले स्वर्गीय बुबालाई अप्रसन्न तुल्याउँछ। परमेश्वरले आदमको निम्ति एउटी स्त्री मात्र बनाइदिनु भएको थियो तर एसावले एकभन्दा बढी पत्नीहरू ल्याए। फेरि आफ्नो अभिभावकलाई खुसी पार्नु खोज्नु राम्रै कुरा हो तर परमेश्वरको वचनलाई उल्लङ्घन गरेर होइन। यसरी यो कथा अहिलेको लागि यहीँ अन्त हुन्छ। वाह, वाट अ मेसी फ्यामिली, होइन? कस्तो विचित्र परिवार, चारजना, कोही भन्दा कोही कम छैन। द्वन्द छ परिवारमा, कलह छ, नसुल्झिएका समस्याहरू छन्, त्यो भावनात्मक पीडाहरू छ, त्यो गोपनीयताको कुनै कदर छैन। भाउ छोराबीच के गफ रहेछ आमा पुगिहाल्छन्। तिनीहरूको जीवन कुनै पनि हालतमा इन्स्टाग्राम जस्तो देखिँदैन। देयर लाइफ्स आर विदाउट फिल्टर्स एन्ड एडिट्स। त्यहाँ कुनै फिल्टरिङ छैन, एडिटिङ छैन, जुन हामी फोटोमा गर्ने गर्छौँ एडिट गरेर। जस्ताको त्यस्तै बाइबलले उनीहरूको लाइफलाई, जीवनलाई प्रस्तुत गरेको छ। हामीमध्ये कसैले पनि यो विचित्र परिवार हेरेर म चाहन्छु मेरो पनि परिवार यस्तै होस् भनेर भन्दैनौँ। म पनि इसाक जस्तै बुबा बन्न चाहन्छु, म पनि रिबेका जस्तै आमा बन्न चाहन्छु भनेर कसैले पनि भन्दैन होला सायद। म पनि याकुब जस्तै बन्न चाहन्छु भनेर हामी कोही पनि भन्दैनौँ। तर म तपाईँलाई बताउँ, हामीले भन्नु पनि पर्दैन, यो आवश्यक छैन। किनकि सत्य कुरा के हो भने हामी यही विचित्र परिवारको सदस्यहरू जस्तै छौँ। हामी यो परिवारभन्दा कति पनि फरक छैनौँ। हामी परमेश्वरको प्राकृतिक इच्छाको विरुद्धमा जाने इसाक जस्तै छौँ। हामी परमेश्वरमा भरोसा गर्नुको साटो परिस्थितिलाई आफ्नै हातमा लिने रिबेका जस्तै छौँ। हामी परमेश्वरको महिमाभन्दा बढी आशिष र सुरक्षा खोज्ने याकुब जस्तै छौँ। र हामी परमेश्वरको विरुद्धमा गरेका आफ्नो पापलाई भन्दा बढी पापले निम्त्याएको परिणामलाई लिएर दुखित हुने एसाब जस्तै छौँ। हामी सबै कमजोर पापीहरू हौँ। हामीले गल्ती गरेका छौँ, हामीले असिद्ध जीवन जिएका छौँ, हामी परमेश्वरको व्यवस्थाको मापदण्ड अनुसार जीवन छुएका छौँ, हामी सबैले पाप गरेका छौँ यो परिवारले जस्तै, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छौँ। अब हामीले सोध्नुपर्ने प्रश्न यो हो कि परमेश्वरले तिनीहरू जस्ता र हामीहरू जस्ता विचित्र मानिसहरूलाई कसरी क्षमा गर्न सक्नुहुन्छ। परमेश्वरले तिनीहरू जस्ता र हामीहरू जस्ता विद्रोही मानिसहरूलाई कसरी क्षमा गर्न सक्नुहुन्छ? यसको एउटै मात्र जवाब छ, येशु ख्रीष्टको कारण, जो नयाँ इसाक र नयाँ याकुब हुनुहुन्छ। उहाँ कहिल्यै परमेश्वरको इच्छा विपरीत जानु भएन। उहाँ ज्यानसम्मै नम्र बन्नुभयो र आफैलाई परमेश्वरको इच्छामा सुम्पन्नु भयो। उहाँले मानिसहरूलाई कहिले छल्नु भएन, धोका दिनु भएन, उहाँले जहिले पनि सत्य बोल्नुभयो, जुन सत्यताले मानिसहरूलाई स्वतन्त्र तुल्यायो। याकुबले एसावको वेश धारण गरेर आशिष हत्याएको थियो, तर यसो आजभन्दा 2000 वर्ष पहिले कमाराको रूप धारण गरेर संसारमा आउनुभयो। कसैको आशिष हत्याउनलाई होइन, कसैलाई धोका दिनलाई होइन, तर हाम्रो श्राप लिनलाई, हाम्रो पाप लिनलाई र आफ्नो आशिष हामीलाई दिनलाई। एसावले याकुबले आफूमाथि गरेको कामको बदला लिन खोजे। यसुले त आफ्नो शत्रुहरूलाई क्षमा गर्नुभयो। हामी पापी सधैँ, हामी परमेश्वरको शत्रुहरू सधैँ, येशु ख्रिस्ट क्रुसमा मर्नुभयो। ख्रिस्टको कारण परमेश्वरले तिनीहरू जस्ता र तपाईँ र हामी जस्ता पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ र उहाँले हाम्रो क्षमा पापको क्षमा, पापहरू क्षमा गर्नुभएको छ र उहाँले हाम्रो पापहरू फेरि कहिले सम्झिनु हुने छैन। प्रियहरू, जीवन इन्स्टाग्राममा देखे जस्तो छैन। रियल लाइफ हेज रियल प्रब्लम्स। जीवनमा वास्तविक समस्याहरू छन्। तपाईँ आफ्नो समस्या भएर गइरहनु भएको छ, तपाईँको आफ्नो पारिवारिक समस्या छ, तपाईँ काममा समस्या छ, तर सबैको बिचमा पनि परमेश्वर विश्वासीकै हुनुहुन्छ। उहाँ हामीसँग हुनुहुन्छ, उहाँ भल हुनुहुन्छ, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। हामीले गर्नुपर्ने भने एउटै कुरा भनेको आफ्नै बाटो खोज्ने, आफ्नो लिरी डिफी गर्ने, अटेरी हुने, जिद्दी हुने, संसारको बाटो रोज्ने भन्दा हामी परमेश्वरको बाटो रोज्नुपर्छ। हामीले परमेश्वरमा भरोसा गर्नुपर्छ। हामीसँग प्रार्थना गरौँ।